हालात बुरे
काशाने बसीरत, एक ऐसा मुकम्मल YouTube चैनल जिस पर महरूम बसारत के लिए बिलखुसूस और तमाम अफराद के लिए बिलमूम सैकड़ों की तादाद में इस्लामी कुतुब दस्तियाब हैं। लिहाजा गुजारिश है कि आप अपनी जिम्मेदारी निभाते हुए काशाना बसीरत को सब्सक्राइब करने के साथ साथ बेल आइकॉन को प्रेस कीजिए ताकि आप इल्म के हुसूल के साथ साथ मजहब अहले बैत की इशात में भी अहम किरदार अदा करते रहें।
हालात बुरे हैं।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम। ये काशाना बसीरत YouTube चैनल है। आज हम आपके लिए किताब इस्लाम और सियासत रिकॉर्ड कर रहे हैं जिसके मुसन्निफ आयतुल्लाह मिसबाह यज़दी हैं। तो आइए सुनते हैं इस किताब का पार्ट नंबर 14, पेज नंबर 131 से। जैसा कि हमने अर्ज़ किया है कि इंसान अपनी महदूद दायरे में रहकर तकवीनी कवानीन के मजमूए में आमद व रफ्त कर सकता है और मुख्तलिफ़ अलूम के कवानीन और तकवीनी कवानीन जो इंसान के दायरे अख्तियार में हैं इनसे इस्तफादा करे और एक कानून के मुकाबले में दूसरे कानून से इस्तफादा करे, यानी ये महदूद दायरा इंसानी अख्तियार की हदूद को मुअय्यन करता है। नंबर 7, इलाही और तशरीही कवानीन इंसान के कमाल और सआदत की ज़ामन है। इंसान जिस कदर भी इंतखाब की कुदरत रखता है तो क्या जिस तरह से चाहे इस तरह अंजाम दे सकता है या इसके लिए कोई एक हद मुअय्यन है, और क्या इस हद में भी कुछ ख़ास कवानीन हैं कि जिनको अंजाम देना ज़रूरी हो? जवाब यह है कि इस हद में भी कवानीन मुअय्यन हैं। अलबत्ता ये कवानीन तकवीनी किस्म से नहीं हैं बल्कि ये कवानीन तशरीही और एतबारी या कवानीन अर्जशी हैं कि जिनको कदीम उल्मा इकराम अकल अमली के दायरे में बताते हैं। इन कवानीन के मुकाबले में कि जिनका दायरा अकल नज़री है, यानी हर वो चीज़ के जो इंसान के अख्तियार में है और अकल अमली इसमें फ़ैसला देती है, बेशक तशरीही कवानीन पर अमल करने से इंसान अपने आखिरी मकसद और कमाल नहाई तक पहुंच जाता है और इनकी मुखालफत करना इंसान को इंसानियत से गिरा देता है बल्कि जानवर से भी बदतर बना देता है। कुरान मजीद इस चीज़ की तरफ इशारा करता है। तर्जुमा, हमने इंसान को बहुत अच्छे कैंडे का पैदा किया है, फिर हमने उसे पस्त से पस्त हालत की तरफ फेर दिया, मगर जो लोग ईमान लाए और अच्छे अच्छे काम करते रहे इनके लिए तो बे इंतहा अजर व सवाब है। सूरह वत्तीन आयत नंबर 4-6। जी हाँ, इंसान में इतनी सलाहियत है और वो खुदादाद सलाहियतों के ज़रिए खुदा से बहुत करीब हो सकता है और खुदा की नाफरमानी करके इंसानियत से भी पस्त तर बल्कि जानवर और हैवान से बदतरीन बन सकता है। लिहाजा कवानीन तशरीही और कवानीन एतबारी यानी खुदा की अतात या खुदा की नाफरमानी इंसान के अख्तियार में है। अगर इन कवानीन को कबूल किया तो गोया इंसान ने खुदा की अतात की और इंसान बुलंद दर्जात पर पहुंच जाएगा और इसको चैन व सकून और रूही और मानवी सलामती मिल जाएगी, और अगर इसने खुदा की नाफरमानी की तो इंसानियत से गिर जाएगा। आजकल के बहदाश्त और सफाई के कवानीन की तरह कि अगर हमने इनकी रियायत की तो हम सेहत और सलामती की नेमत से माला माल रहेंगे और अगर हमने इन कवानीन की रियायत ना की तो बीमारियों में मुब्तला हो जाएंगे। इंसान के मुख्तार होने के पेश नज़र अगर इंसान डॉक्टरी कवानीन की रियायत करता है या नहीं करता, अगर अपनी सेहत और सलामती की फ़िक्र करता है और चाहता है कि सही और सालम रहे तो इसको डॉक्टरी दस्तूरात की पाबंदी करना होगी, और अगर इसको सेहत और सलामती नहीं चाहिए तो फिर इन कवानीन पर अमल करना कोई ज़रूरी नहीं है। लिहाजा हकीकत यह है कि इंसान की सेहत और सलामती के लिए डॉक्टरी कवानीन की रियायत करना होगी और बग़ैर इसके सेहत और सलामती मुमकिन नहीं है। अलबत्ता ये बातें कोई ज़बरदस्ती वाली नहीं हैं क्योंकि इन कवानीन की रियायत करना या ना करना सब कुछ इंसान के اختیار میں ہے اور اپنے اختیار سے ان قوانین کی رعایت کر کے صحیح و سالم رہتا ہے، اور ان کی رعایت نہ کر کے بیمار پڑ جاتا ہے اور اپنی جان کو خطرے میں ڈال دیتا ہے۔ اب تک جو کچھ جسم اور بدن کے بارے میں کہا گیا، یہ سب کچھ انسان کی روح کے بارے میں بھی ہے، اور جس طرح انسان کا بدن بیمار ہوتا ہے، اسی طرح انسان کی روح بھی بیمار ہو جاتی ہے۔ روح کی صحت و سلامتی بھی روح سے متعلق قوانین کی رعایت پر موقوف ہے کہ اگر انسان ان قوانین پر عمل کرتا ہے تو معنوی کمال اور سکون و سلامتی اس کو نصیب ہوتی ہے، اور اس کے علاوہ انسان کی روح بیمار ہو جاتی ہے۔ خداوند عالم اس بارے میں ارشاد فرماتا ہے، ترجمہ، ان کے دلوں میں مرض تھا ہی، اب خدا نے ان کے مرض کو اور بڑھا دیا۔ سورہ بقرہ آیت نمبر 10۔ وہ انسان جو کسی نشیب میں ہو اور وہاں سے تیز دوڑنا چاہے اور اپنے کو کنٹرول نہ کر سکے اور گر پڑے اور اپنی جان کھو بیٹھے، لیکن اگر وہ خود کو صحیح و سالم چاہتا ہے تو اس کو احتیاط کے ساتھ دوڑنا ہوگا اور اپنے کو اس طرح کنٹرول کرے کہ اگر کسی بلندی سے نیچے کی طرف آ بھی رہا ہے اور کوئی خطرناک جگہ آ گئی ہے تو وہاں پر رک جائے اور سنبھال کر قدم اٹھائے۔ معنوی مسائل میں بھی خاص روابط و ضوابط ہیں، اور خدا کے احکام پر پابندی کرنے سے روح کی سلامتی اور آخروی سعادت ابدی مل جاتی ہے، اور یہ بات ظاہر ہے کہ ان قوانین پر عمل نہ کرنے سے اس سعادت پر نہیں پہنچ سکتا۔ البتہ انسان آزاد اور مختار ہے اور یہ کہہ سکتا ہے کہ میں سعادت اور کامیابی نہیں چاہتا اور میں جہنم میں جانا چاہتا ہوں، تو کوئی انسان بھی اس سے کوئی مطلب واسطہ نہیں رکھتا، اور تکوینی انتخاب کا راستہ اس کے لیے ہموار ہے۔ لیکن اگر خدا کا قرب اور آخروی سعادت چاہتا ہے تو پھر اس کو خدا کے حکم کی پیروی کرنا ہوگی اور اپنی مرضی نہیں چلے گی، کیونکہ اپنی مرضی کے مطابق عمل کرنے، یہ ہوائے نفس کی پیروی گمراہی اور حق و حقیقت سے منحرف ہونے کا سبب ہے۔ ترجمہ، بھلا تم نے اس شخص کو بھی دیکھا جس نے اپنی نفسانی خواہش کو معبود بنا رکھا ہو، اور اس کی حالت سمجھ بوجھ کر خدا نے اسے گمراہی میں چھوڑ دیا ہو، اور اس کے کان اور دل پر علامت مقرر کر دی ہے کہ یہ ایمان نہ لائے گا، اور اس کی آنکھوں پر پردہ ڈال دیا ہے، پھر خدا کے بعد اس کی ہدایت کون کر سکتا ہے؟ تو کیا تم لوگ اتنا بھی غور و فکر نہیں کرتے؟ سورہ جاشیہ آیت نمبر 23۔ جو کوئی شخص اپنے نفس اور دل کا تابع ہو گیا ہے تو گونگا اور بہرا ہو جاتا ہے اور حقیقت و واقعت کو نہیں سمجھ سکتا، اگرچہ بہت زیادہ علم بھی رکھتا ہو۔ اس کی آنکھوں پر پردہ پڑ جاتا ہے جس کی وجہ سے حقیقتیں چھپ جاتی ہیں۔ اس سلسلے میں بلعم باورا کا واقعہ ہمارے لیے باعث عبرت ہے کہ اتنے علم کے باوجود کہ اپنے زمانے کے بڑے دانش مندوں میں شمار ہوتا تھا، لیکن کس طرح سے پستی کی طرف گرا کہ خداوند عالم ارشاد فرماتا ہے، ترجمہ، اے رسول، تم ان لوگوں کو اس شخص کا حال پڑھ کر سنا دو جسے ہم نے اپنی آیتیں عطا کی تھیں، پھر وہ ان سے نکل کر بھاگا تو شیطان نے اس کا پیچھا پکڑا اور آخر کار وہ گمراہ ہو گیا، اور اگر ہم چاہتے تو ہم اسے انہی آیتوں کی بدولت بلند مرتبہ کر دیتے، مگر وہ تو خود ہی پستی کی طرف جھک پڑا اور اپنی نفسانی خواہش کا تابعدار بن بیٹھا۔ تو اس کی مثال اس کتے کی مثل ہے کہ اگر اس کو دھتکارا دو تو بھی زبان نکالے رہے، اور اس کو چھوڑ دو تو بھی زبان نکالے رہے۔ سورہ آراف آیت نمبر 175 اور 176۔ جی ہاں، خدا کی عطا کردہ آزادی سے انسان اتنا بھی گر سکتا ہے، لیکن اگر انسان سعادت و کامیابی چاہتا ہے تو پھر اس کو مربوط قوانین کی رعایت کرنا ہوگی، اور یہ قوانین ایک طرح کے نہیں ہیں بلکہ مختلف قسمیں ہیں، لہٰذا ضرورت ہے کہ اسلامی احکامات کے چاہنے والے حضرات کو معلوم ہو جائے کہ ہماری زندگی میں کس طرح کے قوانین کی ضرورت ہے۔ نمبر 8، حقوقی قوانین اور اخلاقی قوانین میں فرق۔ قانون کے نام سے جو چیز ہمارے درمیان مشہور ہے وہ حقوقی قانون ہے۔ ان قوانین سے مراد ایک طرح کے دستور ہیں جو معتبر مرکز یا اداروں کی طرف سے بنتے ہیں، اور وہ ایک طاقت ہے جس کا نام قوائے مجریہ حکومت ہے، جو ان قوانین کے نفاذ کی ضامن ہوتی ہے اور ضرورت کے وقت پولیس یا فوج کے ذریعے قوانین کا نفاذ کراتی ہے اور جرائم کی روک تھام کرتی ہے۔ حقوقی قوانین عام معنی میں سزاؤں کے قوانین کو بھی شامل ہیں جو کہ علم حقوق میں بیان کیے جاتے ہیں۔ ایسے موقع پر اگر کوئی یہ کہے کہ حکومت کی ذمہ داری صرف یہ ہے کہ عوام کو بتائے، ان سے کہے کہ چوری نہ کریں، کسی کی عزت پر حملہ نہ کریں، تو قطعی طور پر کوئی بھی حکومت اس بات کو تسلیم نہیں کرے گی۔ اس بات کا مطلب کہ چونکہ انسان آزاد ہے، لہٰذا اگر وہ قوانین حقوق کی خلاف ورزی کرے تو کوئی اسے سزا نہ دے۔ یہ ہے کہ حقوقی قوانین کا ہونا یا نہ ہونا برابر ہے، جبکہ قوانین ہونے کا فلسفہ یہ ہے کہ اس کا نفاذ کا کوئی ذمہ دار بھی ہو، اور قوانین حقوقی اور قوانین اخلاقی کے درمیان بنیادی فرق یہی ہے۔ اگرچہ دوسرے فرق بھی پائے جاتے ہیں، مثلاً اخلاقی قوانین میں یہ ذکر ہوتا ہے کہ امانت کا خیال رکھیں اور اس میں کبھی خیانت نہ کریں، یہ ایک اخلاقی حکم ہے۔ اب اگر کوئی امانت میں خیانت کرے تو اخلاقی خلاف ورزی کی وجہ سے سزا قید میں نہیں ڈالا جائے گا، بلکہ دھوکہ دھڑی کرنے پر قانون سزا کے مطابق اسے خاص سزا دی جائے گی۔ لہٰذا کوئی ایسا محکمہ ہونا چاہیے جو قانون شکنی کرنے والوں کے ساتھ مقابلہ کر سکے اور طاقت کے ذریعے ان پر قانون کو لاگو کر سکے۔ اس لیے قوانین کا لازمہ یہ ہے کہ طاقت کا استعمال کیا جائے، کہ جس کے بغیر قوانین حقوقی بے معنی اور بیکار ہیں۔ لیکن قوانین اخلاقی ایسے نہیں ہیں اور نہ ہی کسی محکمے کی ضرورت ہے، مگر یہ کہ حقوقی پہلو رکھتے ہوں۔ بے شک دین میں ایسے احکام پائے جاتے ہیں جو انسان اور خدا کے درمیان رابطے کو برقرار کرتے ہیں، جیسے نماز، روزہ اور حج وغیرہ۔ یہ احکام فقط ادیان الہی میں موجود ہیں۔ یہاں پر یہ سوال پیدا ہوتا ہے کہ کیا دین میں قوانین حقوقی بھی پائے جانے چاہیے، یا دین صرف خدا اور بندے کے درمیان رابطے کو قائم کرنے کے لیے ہے؟ یہ ایسا شبہ اور سوال ہے جو آج کل وسیع پیمانے پر یونیورسٹیوں اور ان کی نشریات میں ذکر ہوتا رہتا ہے، اور تمام حضرات، چاہے وہ یونیورسٹیوں میں رہنے والے ہوں کہ جن سے بلاواسطہ تعلق ہوتا ہے، یا ان کے والدین اور رشتہ داروں سے متعلق ہوں، ان اعتراضات اور سوالوں کی طرف توجہ کرنی چاہیے۔ چاہے یہ باتیں آخر کار طالب علموں اور دانشوروں کے ذریعے تمام افراد تک پہنچی ہوں اور ہمارے عمومی تہذیب و ثقافت پر اثر انداز ہوتی ہیں۔ ایک دن یہی جوان طالب علم اپنے ماں باپ کی جگہ لیتے ہیں اور ایک مؤثر اور نمایاں شخصیت بن کر معاشرے کے بنیادی افراد قرار پاتے ہیں۔ اب اگر اس وسیع طبقے کی تہذیب و کلچر بدل جائے تو ایک نسل کے بعد معاشرے کا کلچر پورے طور سے بدل جائے گا۔ لہٰذا ہمیں ہمیشہ اس بات کی طرف توجہ کرنا ہوگی کہ کون سی تہذیب اس وقت ہمارے معاشرے پر اثر انداز ہے اور رواج پا رہی ہے۔ نمبر 9، اسلامی اور خود مختاری کے نظریات میں فرق۔ دور حاضر میں جو مسائل ذکر ہوتے ہیں، ان میں سے ایک مسئلہ یہ بھی ہے کہ قانون کو کم سے کم ہونا چاہیے۔ یہ ایک خود مختاری نظریہ ہے جو دور حاضر کی دنیا میں پایا جاتا ہے۔ اس سلسلے میں بہت سی بحثیں ہوئی ہیں اور بے شمار کتابیں لکھی گئی ہیں۔ اسی نظریے کی بنا پر کچھ افراد اس بات کے قائل ہیں کہ حکومت اور قانون ساز حضرات کو انسان کی زندگی اور اس کے امور میں وسیع پیمانے پر دخالت نہیں کرنا چاہیے، کیونکہ جس قدر حکومت کی دخالت کم ہوگی، معاشرہ اتنا ہی زیادہ ترقی کرے گا۔ البتہ اس نظریے کے کچھ لوازمات بھی ہیں جو معاشرے کے دوسرے حالات میں بھی سرایت کرتی ہیں۔ مذکورہ نظریے کا تعلق سماجی آگہی سے ہے اور جامع شناسی کے بارے میں پائے جانے والے دو نظریوں میں سے एक नज़रिए पर मौकूफ़ है। पहले नज़रिए में माशरे को असल करार दिया गया है, इस बिना पर कवानीन को जामा और हमागीर होना चाहिए जो इंसानी ज़िंदगी के तमाम हालात पर मुश्तमिल हो और शख्सी आज़ादी कम से कम होना चाहिए। दूसरे नज़रिए में शख्सी ज़िंदगी को असल करार दिया गया है, इस बिना पर इंसान को मुकम्मल आज़ाद होना चाहिए और समाजी कवानीन बहुत कम होने चाहिए ताकि इंसान को कम पाबंद बना सके। आजकल जो बात मग़रबी माशरे में पाई जाती है, यही इनफरादी और शख्सी ज़िंदगी बसर करने का नज़रिया है कि जिससे खुद मुख्तारी और आज़ाद ख्याली का नज़रिया पैदा होता है, जो नज़रिया इस बात का कायल है कि कवानीन को कम से कम होना चाहिए और अवामुन्नास को ज़्यादा से ज़्यादा आज़ादी होनी चाहिए ताकि अवामुन्नास जिस चीज़ पर चाहे अमल करे। इस्लाम के नज़रिया को पेश करने से पहले इस नुक्ते को बयान करना ज़रूरी समझता हूँ कि कानून से दिलचस्पी का मौजू कम से कम या ज़्यादा से ज़्यादा उलूम इंसानी के चंद शोबों से मरबूत है, जैसे जामा शनासी फ़लसफ़ा यानि माशा असल है या शख्स असल है और फ़लसफ़ा अखलाक। इस बात को समझने के लिए कदरों कीमत का मयार क्या है, क्या अखलाक कानून पर हाकिम है या अखलाक को कानून मुअय्यन करता है। इसी तरह फ़लसफ़ा हुकूक और फिर फ़लसफ़ा सियासत में भी यही बहसें जारी हैं। इसी नुक्ता नज़र से इंसान की ज़िंदगी के तमाम पहलू इसकी आगबत और अंजाम से मरबूत हैं, यानी हर तरह की सही और कोशिश इस ज़िंदगी में हमारी अबदी खुशबख्ती या बख्ती पर असरअंदाज होगी। इस्लामी तफक्कुर से मुराद ये है कि जो कुछ इंसान दुनिया में बोएगा या जो रफ्तार और किरदार अपनाएगा, आखरत में इसका नतीजा वैसा ही जाहिर होगा। इसकी सआदत का सबब बनेगा या इसकी शकावत व बदबख्ती का बायस बनेगा। अगर हम इस नज़रिए को असल करार दें तो फिर क्या इंसान की ज़िंदगी में कोई चीज़ बाकी रहेगी जो कानून की मोहताज ना हो। यहाँ पर कानून का मोहताज होना यानी कानून हमारी रहनुमाई करे कि इंसान किस रास्ते को इंतखाब करे और किस राह व रविश को अपनाए ताकि अपने मकसूद तक पहुँच जाए। यानि अगर माशरा अमन व सलामती चाहता है तो इंसान किसी की इज्जत और मालो दौलत पर दस्त दराजी ना करे, वरना इसकी इज्जत और माल पर भी हमला होगा। और बकौल शायर तर्जुमा, तुम मुसलमान के माल को उठा ले जाओ क्योंकि वो तुम्हारे माल को उठा ले गए, और फिर आहो फरियाद करो कि वो मुसलमान नहीं हो। इंसान की तबीयत मुनफात तलब है और इंसान सिर्फ अपने फ़ायदे के बारे में सोचता है और इस रास्ते में किसी भी तरह की सही और कोशिश से दरेग नहीं करता। लेकिन जिस वक्त इसके बारे में मुनाफे को ख़तरा लाहक होता है तो कानून का सहारा लेता है। लिहाजा मुज़ाहमतों और अख्तलाफात की बरतरफ करने के लिए और माशरे में अमन व तआवुन कायम करने के लिए कानून का होना ज़रूरी है, जो दूसरों पर ज़ुल्म व नाइंसाफ़ी करने से रोके और हर शख्स के हुकूक़ को बयान करे और अदल व इंसाफ़ की हदूद मुअय्यन हो, ताकि अवामुन नास को ये पता चल सके कि कौन सा फ़ेल ज़ुल्म और बुरा है और कौन सा काम अदल व इंसाफ के मुताबिक है। वरना हर शख्स दूसरे के हकूक़ पर तजावुज़ करता है और दूसरे भी इसके हकूक़ को पामाल करते हैं कि जिसके नतीजे में बद अमनी पैदा होती है और ना ही आराम व सकून मिलता है और ना ही सआदत आखिर भी हासिल होती है और ना ही कोई शख्स अपनी फितरी ख्वाहिशों को हासिल कर सकता है। इसी बिना पर इस्लामी नज़रिए के तहत हमारी सारी हरकत व सकनात, चाहे वो इनफरादी और शख्सी ज़िंदगी से मरबूत हो, ख्वाह समाजी और माशरती ज़िंदगी के बारे में हो, सब के लिए अहकाम व कवानीन मौजूद हैं। हद है कि बैनुल अक़वामी रवाबत के लिए भी कवानीन बनाए जाते हैं, और इस्लाम इंसानी ज़िंदगी के तमाम पहलुओं के लिए कानून रखता है। इन्हीं में से हकूकी और समाजी कवानीन भी हैं। हद है कि इस्लाम में इंसानों के जहनी खतूरात के लिए भी कानून मौजूद है, और इस्लाम का कहना यह है कि तुम्हें ये हक नहीं है कि जो चाहो अपने दिल में सोचो और हर तरह का ख्याल को अपने दिलो दिमाग में लाओ اور دوسروں کے بارے میں بدگمانی کرو، اس لیے کہ ترجمہ، بعض گمان گناہ ہیں، سورہ حجرات آیت نمبر 12۔ جس طرح صفائی اور نظافت کا خیال نہ کرنے سے بیماریاں پیدا ہوتی ہیں اور انسان اور معاشرے کی سلامتی خطرے میں پڑ جاتی ہے، اسی طرح قوانین اسلام کا لحاظ نہ کرنے سے سماج و معاشرے کو نقصان پہنچتا ہے۔ اور جو بات کہی گئی ہے کہ انسانی زندگی کا کوئی پہلو اسلامی قوانین کے دائرے سے خالی نہیں ہے، یہاں تک کہ انسان کو اپنے دل، خیال اور فکر پر بھی کنٹرول رکھنا ضروری ہے، اور اس کا یہ مطلب ہرگز نہیں ہے کہ انسان کی آزادی کو چھین لیا جائے، بلکہ آزادی سے صحیح فائدہ اٹھانے کا سلیقہ اسے بتایا گیا ہے اور اس کے راستے کا چراغ ہے تاکہ وہ آزادی سے صحیح طریقے سے فائدہ اٹھا سکے۔ البتہ یہ قوانین اس اعتبار سے کہ انسان کی سماجی زندگی سے مربوط نہیں ہیں اور صرف آخروی سزا رکھتے ہیں۔ جو شخص اپنے مومن بھائی کے بارے میں سوئے زن رکھتا ہے، اسے دنیا میں سزا نہیں ملتی بلکہ آخرت میں سزائیں ملتی ہیں۔ اگر سماجی قوانین و احکام کی مخالفت ہو اور معاشرتی مصلحتوں کو پامال کیا جائے تو دنیا کی سزائیں رکھی گئی ہیں، اور دراصل دنیاوی سزائیں تمام حقوقی قوانین کا لازمہ ہیں اور اسلام حقوقی قوانین پر منحصر نہیں ہے۔ اور جو شعبہ سماجی نظام کے نظم و ضبط کے لیے قانون بنانا چاہے، وہ مجبور ہے کہ خلاف ورزیوں اور قانون شکنیوں کے بارے میں بھی سزا کو معین کرے۔ خلاصہ کلام یہ کہ سماجی زندگی بغیر ایسے قوانین کے جو انسانی آزادی کو محدود کر دیں قائم نہیں رہ سکتی ہے، اور جس قدر سماجی روابط زیادہ وسیع ہوں گے اتنا ہی زیادہ سماجی قوانین کی ضرورت اور اس کے نفاذ کی ذمہ داری بڑھتی چلی جائے گی۔ 11ویں نشست، پیج نمبر 138۔ قانون کے اعتبار کا معیار۔ نمبر 1، بڑے سیاسی مسائل کی عمیق تحقیق کی ضرورت۔ ہم اپنے گزشتہ نشستوں میں اسلام کے سیاسی نظریے کو بیان کر چکے ہیں اور اس بات کی طرف بھی اشارہ کر چکے ہیں کہ اس بارے میں دو طریقوں سے بحث کی جاتی ہے۔ نمبر 1، بحث کا پہلا طریقہ جدلی ہے، جس میں اس بات کا خیال نہیں رکھا جاتا کہ مخاطب مسلمان ہے، اسلام اور شیعت کا عقیدہ رکھتا ہے یا کسی اور مسلک سے وابستہ ہے۔ اس میں تو صرف طرفین کے توافق و تفاہم کی خاطر ابتدائی اصول اور مبانی کو اصول موضوع قرار دے کر بحث کی جاتی ہے، اور انہیں مقدمات پر اعتماد کرتے ہوئے بحث کو جاری رکھا جاتا ہے۔ نمبر 2، بحث کا دوسرا طریقہ برہانی ہے، جس میں بحث کو منظم، عمیق اور عقلی دلیلوں کے ساتھ بیان کیا جاتا ہے اور گفتگو کے تمام اطراف و جوانب، یہاں تک کہ اصول موضوع کی بھی تحقیق و جستجو کی جاتی ہے، اور یقینی و ظاہری چیزوں پر اعتماد کرتے ہوئے اپنے مدعا کے لیے عقلی اور غیر قابل اعتراض دلیلوں کو قائم کیا جاتا ہے۔ اگرچہ برہانی بحث خستہ کنندہ ہوتی ہے اور علمی محفلوں اور اعلیٰ تعلیم گاہوں کے لیے مناسب ہوتی ہے، اور ان کے سننے والے بھی خاص افراد ہونے چاہئیں، لیکن اس بات کو بھی مد نظر رکھنا چاہیے کہ ہمارے معاشرے میں اپنی ثقافت کو بلند کرنے اور معلومات حاصل کرنے کے لیے قدم اٹھا لیے گئے ہیں، اور آج کل ہمارے بہت سے جوانوں کی معلومات خاص طور سے دینی اور سیاسی مسائل پر گزشتہ دانش مندوں سے کہیں زیادہ ہے۔ اسی وجہ سے برہانی و مدلل اور عمیق مباحث کی ضرورت ہے تاکہ ہمارے معاشرے کی فکری اور ثقافتی معیار میں خاص طور سے جو مراکز اصل نظام اور اسلامی اصیل عقائد سے متعلق ہیں ان میں ترقی ہو، ان میں مقابلہ کرنے اور اعتراضات کے جوابات دینے کی طاقت پیدا ہو تاکہ دوسروں سے متاثر نہ ہوں۔ اس لیے ہم اصول موضوع سے مربوط مطالب کو علمی اور فلسفی پیچیدہ اصطلاحوں کے بغیر سادہ طریقے سے بیان کریں گے، اور ان عقلی عقیدوں کو ذہن میں راسخ اور مستحکم کرنے کی کوشش کریں گے تاکہ وہ اعتراضات کے سیلاب سے بہت کم متاثر ہوں۔ हुकूमत और सियासी निज़ाम का एक बुनियादी काम यह है कि इसकी बैक साइड मज़बूत हो और वो माशरे में हुकूकी कवानीन जारी करने के ज़ामिन हों, और यहीं से इखलाकी कवानीन का हुकूकी और सियासी कवानीन से फ़र्क वाज़ा हो जाता है। चूँकि इखलाकी कवानीन इस लिहाज से कि इखलाकी हैं, इनको अलग से नाफ़िज़ करने की ज़मानत कोई ज़रूरत नहीं होती, और हर इंसान अपने अकायद और अपने मानवी हैसियत की वजह से इनका पाबंद होता है और इन पर अमल करता है। लेकिन हुकूकी कवानीन के लिए अलग से ज़ामिन का होना ज़रूरी है। हुकूकी कवानीन की खासियत ये होती है कि इनको माशरा या किसी इदारे के ज़रिए अवाम उन्नास के लिए जारी किया जाता है, यहाँ तक कि अगर कोई इनका मुआतकद भी ना हो तो भी उस पर इन कवानीन की पाबंदी करना ज़रूरी होता है। और अगर कोई इन कवानीन को मानने से सरपेची करे तो हुकूमत का वजीफ़ा है कि इनके साथ ताकत और ज़बरदस्ती से पेश आए, और अगर ज़रूरत पड़े तो इन कवानीन के नफाज के लिए असलह का भी इस्तेमाल कर सकती है। इन्हीं बातों को मद्देनज़र रखते हुए इनकलाब के बाद ख़ास तौर से अंदरूनी हालात और बेरहमाना कत्लो गारत गरी के बाद निज़ाम के ज़िम्मेदार अफराद ने कानून मंदी पर ज़ोर दिया, यहाँ तक कि इनकलाब के इब्तदाई सालों में से एक साल का नाम साल कानून रखा गया, और अब तक तमाम हुकूमतों ने इस ऐलान की पाबंदी की है, और इसी वजह से मौजूदा हुकूमत का एक असली और अहम मकसद कानून के नारे को मुल्की पैमाने पर जारी करना और ख़िलाफ़ वर्जी से लोगों को मना करना है। लिहाजा सबसे पहले कानून और इसके मुआतबर होने के बारे में बहस करना ज़रूरी है, ताकि इस बारे में जो सवालात और एतराज़ात दरपेश हों इनका काना कुनंदा जवाब दिया जा सके। नंबर टू, कानून के मुआतबर होने का मयार और इसकी वसत। बहुत से लोगों के सामने ये एतराज़ और सवालात पेश आते हैं कि मसलन कानून किस हद तक मुआतबर है और इसकी इब्तिदा कहाँ से हुई, और अफराद को किस हद तक कानून के सामने सर तस्लीम खम करना चाहिए, और कौन सा कानून इतना मुआतबर है कि अफराद को 100% इसका ताबा और मती होना ज़रूरी है। बहस को आगे बढ़ाने और इन सवालों के बारे में कुछ बयान करने से पहले इस नुक्ते की तरफ इशारा करना ज़रूरी है कि हम मुसलमानों के नज़रिए के एतबार से इस्लामी निज़ाम के ताबा हैं, और हज़रत इमाम खुमैनी रहमतुल्लाह अलैह और मकाम मुअज़्ज़म रहबरी हज़रत आयतुल्लाह अज़मी खामना ई मुज़ल्ला आला के अक़वाल हमारे लिए हुज्जत हैं। लिहाजा इस बात का कोई शुबा बाकी नहीं रह जाता कि हम इस्लामी हुकूमत के कवानीन, चाहे वो पार्लियामेंट ने बनाए हों या हुकूमत के किसी दूसरे इदारे ने बनाए हैं, यहाँ तक के कवानीन के वो बख्शनामा जो मुख्तलिफ वजारत खानों से इदारों को दिए जाते हैं, इन सब का नाफिज करना ज़रूरी है। और इमाम खुमैनी रहमतुल्लाह अलैह के फरमान के मुताबिक इस्लामी हुकूमत के तमाम कवानीन और मुकर्रात लाजिमुल अतात हैं, लिहाजा हमारे लिए इन सब पर अमल करना ज़रूरी है, और हम सब को ज़ाती तौर पर इस्लामी हुकूमत के छोटे से छोटे कवानीन और मुकर्रात की भरपूर रियायत करना चाहिए, अगरचे किसी मकाम पर वो हमारे फ़िक्ही फतवे के ख़िलाफ़ ही क्यों ना हों। और इस बारे में कोई शक व शुबा बाकी नहीं रह जाता कि इस्लामी हुकूमत के अहकाम व कवानीन व मुकर्रात और वली अमर मुस्लिमीन की अतात हम सब पर वाजिब है। अब अगर हम कानून के एतबार के मायार व मिलाक के बारे में सवाल करते हैं, तो किसी को ये वहम ना हो कि हम इस्लामी हुकूमत के कवानीन के लाजिम उलतात होने के बारे में शक कर रहे हैं, बल्कि इससे तो हमारा मकसद फ़िक्री बुनियादों को इस बात के लिए मुस्तहकम करना है कि इस्लामी हुकूमत की अतात करना ज़रूरी है, और हमारी कोशिश तो इस सवाल की वजाहत करना है कि हम इस्लामी हुकूमत के कवानीन की अतात क्यों करें, और ये मुअय्यन होना चाहिए कि कानून के मुआतबर और मुअय्यन होने की वजह क्या है। जब हुकूमत किसी दिन अमूमी छुट्टी का ऐलान कर देती है या कवानीन व मुकर्रात के तहत आने वाले अफराद के लिए कुछ टैक्स मुअय्यन करती है, या मामूल के मुताबिक कुछ अहकाम नाफिज करती है, या जुदागाना शराइत जैसे जंग की शर्तों में अमूमी तौर पर अवामुन्नास को तलब करती है और ख़ास قوانین جاری کرتی ہے کہ عوام الناس یہ جان لیں کہ وہ قوانین اور مقررات پر کیوں عمل کریں، اور صرف یہ کہ کوئی شخص حکم صادر کر دے اور عوام الناس اس کی پیروی کر کے اس پر عمل شروع کر دیں، یہ کافی نہیں ہے۔ دوسری طرف سے ہماری بحث سیاسی فلسفے سے مربوط ہے۔ مسئلہ قانون اور اس کا معتبر ہونا اور اس کی اطاعت کا لازم ہونا، یہ تمام سیاسی نظاموں کے بنیادی بحثوں میں سے ہے، اور یہ صرف اسلامی نظام سے مخصوص نہیں ہے۔ فلسفہ سیاست اور فلسفہ حقوق سے تقریباً سبھی لوگ واقفیت رکھتے ہیں، اور محققین اور ماہرین حضرات نے معروف بشری کے ان دو موضوعات کو بیان کرنے میں بڑی کوششیں اور محنتیں کی ہیں، اور مختلف نظریات کو مناسب دلیلوں کے ذریعے بیان کیا ہے، لیکن پھر بھی آج تک وہ اس نتیجے پر نہیں پہنچ سکے جو برہانی اور مدلل ہوں اور مکمل طور سے کانا کنندہ ہوتا کہ اس کا دفاع کیا جا سکے، اور قانون کے معتبر ہونے کے باب میں ان محققین نے مندرجہ ذیل تین اہم نظریات قائم کیے ہیں۔ یہاں اس کتاب کا یہ پارٹ ختم ہوا، اگلے حصے میں نیکسٹ پارٹ سنیں گے۔